आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Nada
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। आदरणीय प्रिय श्रोता मित्र, आज पनि तपाई सबैलाई यो पवित्र धर्म शास्त्र बाइबलको अध्यापन गराउने कार्यक्रम मुक्तिको मार्गमा हार्दिक स्वागत छ। श्रोता कस्तो हुनुहुन्छ? परिवारहरू कस्तो हुनुहुन्छ? जीवन कसरी चलिरहेको छ? सायद सबै कुरा ठिकठाक चलिरहेको होला, होइन? यही नै प्रभुसँग हाम्रो प्रार्थना छ र कामना पनि छ। हुन त श्रोता, हामी यो संसारमा रहेका छौं जहाँ विभिन्न किसिमको कठिनाई, दुःख, कष्ट, आपद विपदहरू आइपर्छन्, जुन तपाईँ र मेरो जीवनको एउटा अंश हो। जबसम्म तपाईँ र म यो संसारमा रहन्छौं, यस्ता समस्याहरूबाट हामी वञ्चित हुन सक्दैनौं। हामीले यी सबै कुराहरू सामना गर्नुपर्दछ। तर हामी यो कुरा थाहा गर्न आवश्यकता छ कि हामीलाई यो यात्रामा, यो जीवनको उकाली र ओह्रालीको यात्रामा डोर्याउने, सम्भाल्ने, आधार दिने एक अलौकिक शक्ति हुनुहुन्छ। हाम्रो सहारा, हाम्रो गोठाला हुनुहुन्छ जो हाम्रो परमेश्वर हो। उहाँले हामीलाई सम्भाल्नुहुन्छ अनि उहाँले सधैँ नै हामीलाई अनुग्रह दिनुहुन्छ। जबसम्म यो हाम्रो परदेशी यात्रा हामी सिद्ध्याउँदैनौ, त्यसकारण हामी ढुक्क हुन सक्छौ, उहाँमा भर पर्न सक्छौ, उहाँमा आश्रित हुन सक्छौ, उहाँमा हेर्न सक्छौ, उहाँमा नजर लगाउन सक्छौ। जब जब जीवनमा कठिनाईको महसुस हुन्छ, असहायपनको अनुभव हुन्छ, एक्लोपनाको अनुभव हुन्छ, महसुस हुन्छ, तब प्रभु हामीसँग हुनुहुन्छ। उहाँ तपाईँ र मेरो हृदयमा हुनुहुन्छ, हामीलाई सम्भाल्नलाई, हामीलाई साथ दिनलाई, होइन? कति अद्भुत प्रभु हामीसँग छ। अनि प्रिय श्रोता, यही प्रभु परमेश्वरको दिव्य वाणी वचनहरू हामी हरेक दिन बाइबलको पानामा पाउँदछौ, जसले हामीलाई डोर्याउँदछ, चलाउँदछ अनि आत्मिक शक्तिले भरपूर गर्दछ। त्यही नै एउटा हाम्रो कोशिश हो, यो पवित्र धर्मशास्त्र बाइबलको अध्यापन गराउने। अनि म आशा गर्दछु तपाईँहरूले निश्चय नै यी कुराहरू प्राप्त गरिरहनु भएको छ। त श्रोता मित्र, अब हाम्रो आजको विषयवस्तुतिर आऊ। आज हामी परमेश्वरको वचन अध्ययन प्रस्थान 29 अध्यायबाट देख्न गइरहेका छौं। यहाँ हामी देख्छौ पुजारीहरूको समर्पणको संस्कारहरू र बलिदान, निरन्तरताको होम बलि अनि इसरायलको सन्तानहरूको बीचमा बस्ने परमेश्वरको प्रतिज्ञा। त सर्वप्रथममा हामी देख्छौ पुजारीहरूको समर्पण। अध्याय 29 अति नै लामो अध्याय हो अनि सबै अध्याय त्यति अध्ययन गर्दा चाखलाग्दो र मजाको गजबको छैन, तर म यो कुरामा निश्चय छु कि परमेश्वरको आत्मा हामीलाई सेविकाई गर्न यसको प्रयोग गर्न चाहनुहुन्छ। यो हाम्रो लागि परमेश्वरको प्राथमिक पुस्तक हो र त्यहाँ महान आत्मिक पाठहरू छन्। प्रस्थान 29 अध्यायको एक पदमा यस प्रकार लेखिएको छ, तिनीहरूले पुजारीको पदमा मेरो सेवा गरून् भनेर तिनीहरूलाई पवित्र गर्न तैले तिनीहरूका निम्ति गर्नुपर्ने काम यही हो, एउटा बाछा र दुईवटा निष्कोट भेडा लिएर आइज। मित्र, विश्वासीहरूको लागि समर्पण त्यो एक कुरा होइन जुन तिनी आफ्नै लागि आफै गर्छ, तर यो नै एक कुरा हो जुन परमेश्वर हाम्रो लागि गर्नुहुन्छ। यो क्रुसमा ख्रिस्टले पूर्ण गर्नुभएको काममा निर्भर हुँदछ, यो त्यही कुरामा आश्रित हुनुपर्दछ। अनि 29 अध्यायकै 2 र 4 पदमा भनिएको छ, 2-4 पदमा, र रोटी र तेलमा मुछेको फुलौरा र तेल दलेका पातलो बाबर ती सबै अखमिरी मसिनो गहुँको पिठोको बनाउनु, अनि ती डालोमा हालेर त्यो टोकरी बाछा र ती दुवै भेडा ल्याउनु। त्यसपछि हारून र त्यसका छोराहरूलाई भेट हुने पालको ढोका नेर ल्याएर तिनीहरूलाई तैले पानीले नुहाइदिनु। नुहाउने अभिव्यक्त चाहिँ पुनर्जीवनको नवीकरणको विशेषता बुझाउने कुरा हो। तितस 3:5 पदले हामीलाई भन्दछ, तब हामी आफैले धार्मिकतामा गरेको कामबाट होइन तर उहाँको कृपा अनुसार नयाँ सृष्टिको स्नान र पवित्र आत्माको पुनर्जीवनले नै उहाँले हाम्रो उद्धार गर्नुभयो। अनि यस पदमा उल्लेखित नुहाउने कुराले पुनर्जीवनको संकेत गर्दथ्यो। अनि पानीको बाटाले विभिन्न किसिमको नुहाउने वा धुने कुरासँग, शुद्ध गर्ने कुरासँग व्यवहार गर्दछ। अहिले मोसाले हारूनमाथि पोषकहरू लगाइदिन्छन्। 5-9 पदमा भनिएको छ, ती पोषकहरू ल्याएर हारूनलाई चाहिँ लबेदा, एपोदको अल्खा, एपोद र छाती पाता पहिराएर निपुणताको साथ बुनेको कमरपेटी त्यसमाथि बाँधिदिनु, त्यसको शिरमा त्यो फेटा लगाइदिनु र फेटामाथि पवित्र मुकुट लगाइदिनु, त्यसपछि अभिषेक गर्ने तेल लिएर त्यसको शिरमा खन्याई त्यसलाई अभिषेक गर्नु, अनि त्यसका छोराहरूलाई ल्याएर तिनीहरूलाई लबेदा पहिराइदिनु र तिनीहरूका शिरमा फेटा लगाइदिनु। तब हारून र त्यसका छोराहरूलाई पटुका बाँधिदिनु। सदाको विधिद्वारा तिनीहरूले पुजारी पद पाउनेछन्। यसरी तैले हारून र त्यसका छोराहरूलाई नियुक्त गर्नु। समर्पण नै एक कुरा हो जुन परमेश्वर स्वयं गर्नुहुन्छ, हामी स्वयं गर्दैनौ। आज हामी समर्पण सेवाको बारेमा धेरै कुरा सुन्दछौं, जहाँ मानिसहरू केही गर्न प्रतिज्ञा गर्दछन्। मैले परमेश्वरलाई भूतकालमा, अतीतमा ठूलो कुराको प्रतिज्ञा गरे र मैले त्यस प्रतिज्ञालाई कति पनि पूर्ण रूपमा पूरा गरिन। म त्यस कुरालाई समर्पण गरेको हो भन्ने कुरामा कति पनि सोच्दिन। बरु समर्पण चाहिँ परमेश्वर कहाँ रित्तै हात लिएर आफ्नो कमजोरीको स्वीकार गरेर हाम्रो केही गर्न नसक्ने अयोग्यता, अक्षमताको मान लिएर आउनु हो, त्यसपछि बाँकी कुरा परमेश्वरलाई गर्न दिनु हो। यदि तपाईँ पुरानो नियममा मोसा, एलिया, दाउद र समुएलको प्रार्थना पढ्नुहुन्छ अनि नयाँ नियममा पाउलको प्रार्थनाको पढ्नुहुन्छ भने तपाईँ यो कुराको थाहा पाउनुहुनेछ कि तिनीहरू के थिए र तिनीहरू को थिए र परमेश्वरलाई तिनीहरूले के गर्ने प्रतिज्ञा गरे। यसको आधारमा ती व्यक्तिहरू आएको देख्नुहुन्न। अभाग्यवश तिनीहरूले बनाएका प्रतिज्ञाहरूको कहिले पनि पूरा गर्दैनन् पनि, किनभने हामीसँग परमेश्वरलाई चढाउने धेरै कुनै कुरा अनि केही कुरा छैन। हामीसँग छ र हुन सक्छ तपाईसँग उहाँलाई चढाउने केही कुरा होला, तर मसँग छैन। खास कुरा यो हो कि हामी उहाँ कहाँ रित्तो हात लिएर र उहाँलाई ती रित्तो हातमा भर्न लगाउन अनुमति दिन आवश्यक छ। यसपछि हामी देख्छौं समर्पणको बलिदानहरू। 10 भनिएको छ, त्यो बाछा भेट हुने पालको सामुन्ने ल्याउनु र हारून र त्यसका छोराहरूले बाछाको शिरमा आफ्नो हात राखुन्। प्रधान पुजारी र उसका परिवारले बाछाको शिरमा आफ्नो हात राख्नु पर्दथ्यो। त्यहाँ केही मानिसहरू छन् जो विश्वास गर्छन् कि
कसैको शिरमा हात राखेर केही आत्मिक गुणहरू आत्मिक कुराहरू सार्न सकिन्छ, तर यो कति पनि सत्य होइन। त्यो नै हात राख्ने कुराको उद्देश्य होइन। तपाईले अरू व्यक्तिको शिरमा हात राखेर दिनुपर्ने कुरा नै रोगका कीटाणुहरू भाइरसहरू सार्नु हो। बस पशुमाथि हात राख्ने कुराले पहिचानको संकेत गर्दछ। जब पापी वेदीसम्म आउँदथ्यो उसले हात आफूले ल्याएको बलिको शिरमा राख्थे। यसको अर्थ यो कि यो जनावरले उसको स्थान लिइरहेको थियो। म एउटा चर्चको बारेमा जान्दछु जुनले धेरै मिशनरीहरू पठाउँदथे र त्यहाँका चलन चाहिँ समर्पण सेवा राख्दथे र सेवाको निम्ति मिशनरीहरू अलग राखिन्दथे र तिनीहरूमाथि हात राखिन्दथे र म पनि हात राख्ने काममा एक समय सामेल भएको थिएँ र मैले धेरै यस्तो काममा भाग लिएको थिएँ। अझसम्म मैले मिशनरीहरूलाई केही कुरा सारेको छुइन। मित्र, यस सेवाको लागि उद्देश्य चाहिँ पहिचान थियो। टाउकोमा शिरमा हात राख्ने कुराको वा त्यसको उद्देश्य चाहिँ पहिचान हो। मिशनरीहरू हामीसँग पहिचान गरिए र तिनीहरूले सेविकाईमा हाम्रो प्रतिनिधित्व गर्थे। म विचार गर्दछु जब म आफ्नो हात कुनै मिशनरीको शिरमा राख्छु तिनी सेविकाईमा मसँग पहिचान भएका छन् र मसँग उसको निम्ति प्रार्थना गर्न र उसलाई सहायता गर्नमा निश्चित उत्तरदायित्व छ। यिनै कुरा हुन् शिरमा हात राख्ने तथ्यको अर्थ। बाछाले हारूनको स्थान लियो, त्यो बलिको पशुले हारूनको स्थान लियो, त्यो उसको निम्ति मर्नेछ किनभने तिनी पापी हुन्। यो होम बलि हो। लेवी, हामी यो बलिको बारेमा विवरणसहित अध्ययन गर्नेछौ लेवीको पुस्तकमा। अदनको बगैंचामा पनि होम बलि थियो। हामीले पहिलेदेखि सकेका काँसाको वेदीलाई कहिले कहीँ होम बलिको वेदी पनि भनिन्छ किनभने यो यहाँ थियो र मुख्य खास बलिदान चढाइन्दथ्यो। मुख्य बलिदान जुन होम बलि थियो र पहिलो बलिदान थियो, यसले ख्रिष्टको व्यक्तिको देखाउँछ। वेदीले उहाँले हाम्रो निम्ति के गर्नुभएको छ यसको बताउँदछ। श्रोता, पुरानो नियममा पशुले त्यो पापीको सट्टामा मर्दथ्यो, त्यो पापीको प्रतिनिधित्व गर्दथ्यो भने यो अनुग्रहको युगमा प्रभु येशू ख्रीष्ट सम्पूर्ण मानव जातिको पापको निम्ति हाम्रो सट्टामा क्रूसमा चढ्नुभयो। आज पशुको बलि अनि पशुको रगतले तपाईं र मेरो पापलाई धुँदैन, शुद्ध गर्दैन, मुक्त गर्दैन, तर परमेश्वर स्वयं जो मानव रूपमा आजभन्दा 2000 वर्ष पहिले यो संसारमा आउनुभयो, उहाँको त्यो निष्कोट रगतले तपाईं र मेरो निम्ति, हामी सारा संसारको पापीहरूको निम्ति आफ्नो रगत बगाइकन मुक्त गर्नुभएको छ। अहिले हामीलाई कति पनि पशु बलि कुनैको बलि आवश्यक छैन। पापबाट मुक्त हुनको लागि, परमेश्वरलाई खुशी तुल्याउनको लागि, किनकि यो सबै हाम्रो प्रभु येशू ख्रीष्टले गरिसक्नु भएको छ। यसपछि हामी देख्छौ पुजारीहरूको भोजन वा भाग 26-27 पदमा भनिएको छ, अनि हारूनका अर्पणको भेडाको ह्याकुलो लिएर परमप्रभुको सामुने डोलाउने बलिको रूपमा डोलाउनु, त्यो चाहिँ तेरो भाग हुनेछ। अर्पणको भेडाबाट हारून र त्यसका छोराहरूको निम्ति हुने डोलाएका ह्याकुला र चढाएको साँप्रो पवित्र गर्नु। मित्र, फेरि एकपल्ट लेवीमा तपाईँ यो कुरा थाहा पाउनुहुनेछ। बलिदानको एक अंश भाग हारून कहाँ जाँदथ्यो र पुजारी कहाँ तिनीहरूको भाग जाँदथ्यो। त तपाईँलाई थाहा छ पुजारीहरूलाई त्यस मुलुकमा खेती किसान गर्नको निम्ति जमिन दिइएको थिएन र यही नै तरिकामा परमेश्वरले तिनीहरूको दैनिक आवश्यक कुराहरूको प्रदान गरिदिनुहुन्थ्यो। तिनीहरू पवित्र स्थान वा भेट हुने पालमा र पछिबाट मन्दिरमा सेवा गर्थे र तिनीहरूले भेटी वा बलिदानको अंश भाग पाउँथे आफ्नो जीविकापार्जनको निम्ति। यसरी तिनीहरूले आफू र आफ्नो परिवारलाई जीविकापार्जनको लागि पाल्दथे। यसपछि निरन्तर होम बलिको हामी देख्छौ, यो चाहिँ निरन्तर चढ़ाउनु पर्ने थियो। 38 40 पदमा भनिएको छ, अब वेदीमा दिनहुँ तैले निरन्तर चढाउनु पर्ने कुरा यही हो, दुईवटा एक वर्षका थुमा, एउटा थुमा बिहान चढाउनु र अर्को बेलुकी। पहिलो थुमासित एक लिटर कुटेको भद्राक्षको तेलमा मुछेको आधा पाथी मसिनो पिठो र अर्घ बलिको निम्ति चाहिँ एक लिटर दागमध्य चढाउनु। यो निरन्तर होम बलिको बारेमा हामीलाई लेबीको पुस्तकले पूरा विवरण दिँदछ। यो दिनहुँको बलिदान थियो, एक थुमा बिहान चढाउनु पर्ने थियो र बेलुका एक थुमा चढाइन्दथ्यो। यसले यो तथ्यको बताउँछ कि मानिसलाई निरन्तर याद दिलाउनको आवश्यक पर्दथ्यो कसैले तिनीहरूको सट्टामा स्थान लिनु पर्दछ भन्ने कुरामा। पापको प्रायश्चितको लागि रगत बहाउन आवश्यक छ, यो मानिसहरूलाई स्मरण दिलाउनु पर्दथ्यो। हेब्रूको पुस्तकले यो सत्यको बताउँछ, हेब्रू 9:26 पदमा, नत्रता संसारको उत्पत्तिदेखि नै उहाँले बारम्बार दुःख भोग्नु पर्ने थियो, तर अब युगको अन्तिममा आफ्नै बलिदानले पाप हटाउनलाई उहाँ एकैचोटि प्रकट हुनुभएको छ। यो पदले निश्चय नै येशूको बलिदानको बारेमा बताइरहेको छ। बाछाको रगत, बाख्राको रगत र थुमाको रगतले पापलाई उठाइ लान सक्दैन, तर येशू ख्रीष्टको रगतले त्यो गर्न सक्यो। उहाँको बलिदान पर्याप्त भयो। प्रभु येशूले पापसँग पर्याप्त रूपमा व्यवहार गर्नुभयो। उहाँ खालि एकैपल्ट मर्नुभयो। युगको अन्तमा एकैपल्ट आफ्नै बलिदानद्वारा पापलाई उठाइ लान प्रकट हुनुभयो। मित्र, के हामीलाई यो वास्तविकता थाहा छ? अनि आफ्नो जीवनमा त्यो वास्तविकतालाई ग्रहण गर्नुभएको छ? आजको यो वचन अध्ययनमा प्रभु हामी सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847353579। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।